Allahu, 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 Allah, Allahu, 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 Allah.
Alhamdulillah Rabbil Alameen wa salatu wa salamu ala habibihi Muhammadin wa alihi wa sahbihi ajma'in. Amma ba'd. أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ليس لها من دون الله ولي ولا شفيع اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولا يا صل وسلم دائما أبدا على حبيبك من زانت به الأسرار معزز سامعین کرام السلام علیکم ورحمۃ اللہ وبرکاتہ اللہ جل شانہ نے ارشاد فرمایا ہے اللہ کے سوا ان کا کوئی دوست ہے اور نہ سفارش کرنے والا. متصل آیات کریمہ میں جو تفسیر آ رہی ہے اسی کے تحت اس آیا کریمہ کا پہلا حصہ پچھلے جمعۃ المبارک میں نے آپ کے سامنے عرض کیا ہے اور اس کا ترجمہ عرض کرتا ہوں تاکہ یہ جو تسلسل ہے اس بات کا وہ سمجھنے میں بھی آسانی اور جاری بھی رہے. اللہ کریم نے فرمایا جن لوگوں نے اپنے دین کو کھیل اور تماشا بنا رکھا ہے انہیں چھوڑ دیں اور دنیا کی زندگی نے ان کو دھوکے میں ڈال رکھا ہے. اور اس یعنی قرآن کریم کے ذریعے ان کو نصیحت فرماتے رہیے کہ یعنی قیامت کے دن کوئی اپنے اعمال کی سزا میں ہلاکت میں نہ ڈالا جائے. پھر اس سے اگلا حصہ جو آج میں نے اس آیہ کریمہ کا حصہ پڑھنے کی سعادت حاصل کی ہے اس میں رب کائنات نے فرمایا اب بات یہ روز معاشر کی ہو رہی ہے قیامت کے دن کی ہو رہی ہے کہ اللہ کے سوا ان کا کوئی دوست ہے اور نہ سفارش کرنے والا. جب یہ ارشاد فرمایا گیا ہے کہ وہ تذکر بھی اس کے ساتھ ان کی جو ہے تربیت ان تک اس حق کے ساتھ نصیحت کا فرمانا. اب یہ کنہیں مخاطب کیا جا رہا ہے؟ وہ لوگ جو تجاوز کر رہے ہیں جن کے پاس حق موجود ہے لیکن اس حق کا اختیار کرنا اس کے اندر وہ شغل کر رہے ہیں زیادتی کر رہے ہیں اور کھیل اور تماشا کر رہے ہیں یعنی وہ جو کچھ بھی کر رہے ہیں ان کا وہ کرنا دکھاوا ہے. کیونکہ جب بھی کوئی تماشا کیا جا رہا ہوتا ہے تو اس سے سامعین کو معزوز کرنا مقصد ہوتا ہے. جو تماشا کر رہا ہے اس کا اس سے اتنا سا سروکار ہوتا ہے باقی جو عمل کر رہا ہے وہ عارضی اور اس سے کوئی اس کا اور جیسے کہتے ہیں نا جیسے آج ہم دیکھتے ہیں مختلف ڈرامے جو ہیں وہ پروڈیوس کیے جاتے ہیں ریکارڈ کیے جاتے ہیں یا ہمارے جو ادارے ہیں ان میں کئی ایسے پریزنٹیشنز کی جاتی ہیں تو جو کردار ہوتے ہیں کردار کا حقیقت سے تعلق نہیں ہوتا. وہ جو عمل کر رہے ہوتے ہیں اس موقع پر کسی بات کو بھی پیش کر رہے ہوتے ہیں کسی مقصد کے لیے بھی ہو سکتا ہے کوئی بات پہنچانا چاہتا ہے یہ بھی ہو سکتا ہے جو سامنے ناظرین ہیں ان کو محظوظ کرنا بھی ہو سکتا ہے تو وہ لیکن جو بھی ہو سکتا ہے اس کردار کا حقیقت سے تعلق نہیں ہوتا. وہ ماز اس وقت اور اس لمحے وہ عمل کر رہا ہوتا ہے اور جب دین کو اختیار کرتے ہوئے دینی پہلو کا بیان کرتے ہوئے اور مقصد دنیا رکھی جائے اسے بھی اللہ کریم نے کھیل اور تماشا بیان فرمایا. پھر میں نے عرض کیا تھا کہ یہ جو کھیل اور تماشا ہوتا ہے اس کی حیثیت یا کیفیت دوامی نہیں ہوتی یہ عارضی ہوتی ہے وقتی اور لمحاتی ہوتی ہے. اس کا دورانیہ تھوڑا ہو یا زیادہ ہو یہ ختم ہو جاتا ہے یہ ہمیشہ نہیں رہتا چاہے اسے اس زندگی سے متعلق ہی لے لیں. تو فرمایا کہ جو اس کیفیت میں اب آپ اس کا دوسرا پہلو اس پر توجہ فرمائیں کہ اللہ کریم نے حق نازل فرمایا اسی نے پیدا فرمایا اسی کی دی ہوئی زندگی جی رہے ہیں اسی کی دی ہوئی اشیاء اس زندگی کی کا سبب ہیں اور وہ عطا فرما رہا ہے इस सारे के बावजूद जो हक उसने इरशाद फरमाया उस हक का मानना या इनकार करना ये अलग बहस है, उस हक को लेकर उसका तमाशा बना देना ये फिर और बात हो जाती है। उसके बावजूद अल्लाह करीम ने ऐसी महाफल से इज्तनाब का भी फरमाया, उस सारे के बावजूद फिर फरमाया इन्हें कुरान करीम ही से नसीहत देते रहिए, क्या पता ये तौबा की राह को अख्तियार करें। कितने करीम हैं अल्लाह पाक, इतनी बड़ी ज्यादती करने के बावजूद अल्लाह करीम फिर मेहरबानी फरमा रहे हैं कि अगर मौका मिले किसी को जो दीन हक पर अमल कर रहा है, जो बाअमल है, जो दीन की तबलीग है और उसके जो तकाजे हैं उसे भी कुरान करीम से इरशाद फरमाया गया कि इसके तहत आए बात, फिर ये वो हक है जहाँ खराबी जिस दर्जे की भी चली जाए वहाँ अगर कोई तसहीह हो सकती है, अगर कोई हिस्सा दुरुस्त मुमकिन है तो वो भी फिर कलाम ज़ाती सी है, फिर मौका अता फरमा रहा है अल्लाह पाक। क्योंकि ये दारे दुनिया हमेशा की नहीं है, हर एक ने अपने हिस्से का वक्त पूरा करना है, चाहे इसको आप इस आलम खल्क की हैसियत से देख लें, ज़मीन व आसमान की हालात में देख लें, अपनी इस ज़िंदगी के गिर्द पेश जितना ये मुआशरती हिस्से हैं मुआशरे के हिस्से देख लें या ज़ाती हैसियत में देख लें, तो जब हर कोई ये अपने हिस्से ज़िंदगी के पूरे करके जाएगा तो फरमाया जो हिस्सा उसने या जो अमल उसने दुनिया में इख्तियार किया उसका महासल, अब अमल जैसा है महासल भी वैसा होगा, अमल साले की हैं अजर और सवाब जो है उसे बेहतर नसीब होगा, अगर उसने अमल बद इख्तियार किया है तो जो सजा और जजा की बात आएगी वो उस पहलू पर भी उसका इतलाक होगा। तो फरमाया दुनिया में तो हमें बहुत सा भरोसा होता है कि मेरी दौलत मुझे बचा लेगी, मेरी हैसियत मुझे बचा लेगी, मेरे दोस्त और अहबाब बचा लेंगे, हालां जिस तरह दीन से ये तमाशा कर रहा है या खेल कर रहा है उसी तरह समझने में भी इसे ठोकर लग रही है, यहाँ भी नाम अल्लाह ही का काफ़ी है, बाकी बात कहने की है, शैतान का धोखा हो सकता है, नफ्स और ख्वाहिशात की एक बात या सोच हो सकती है, इससे आगे हकीकत तो इसकी भी कोई नहीं है। तो फरमाया जब हकीकी दिन जजा और सजा का और पेशी का आएगा तो कौन होगा उस वक़्त जिसके आश्रय पर ज्यादती किए चले जा रहे हो, तो वहाँ अल्लाह के सिवा कोई दोस्त और कोई सिफारिश करने वाला नहीं। फिर एक और जगह कुरान करीम में आता है कि जब वहाँ गिरफ्त आएगी तो ये चाहेंगे कि अपने अहल आयाल औलाद बीवी माँ बाप बहन भाई अजीज़ व अकारब हत्ता के दुनिया की कोई मखलूक भी देनी पड़े अफजाने में तो ये दे दी जाए और यहाँ से जो है छुटकारा किसी जरिए नसीब हो सके, लेकिन वहाँ इफ़ज़ाना है कोई नहीं। ये भी एक कमकली है, नासमझी है, ज्यादती है कि हम अपने बाम जो लेन देन है जिसके इफ़ज़ाने या सौदे सोचते हैं, और यहाँ ये बात समझनी इंतहाई ज़रूरी है, एक तरफ मखलूक है, मखलूक का मखलूक से जो ताल्लुक है इसका अंदाज और पहलू और है, लेकिन जब मखलूक का खालिक की तरफ रुख होगा वहाँ बात और हो जाएगी, चूँकि खालिक की मखलूक है और मखलूकात की कितनी अकसाम है और उनका बाम आपस में रब्त क्या है उस पर और पैसे, लेकिन जब आप खालिक की तरफ देखेंगे तो फिर असूल मखलूक वाले नहीं रहेंगे, चूँकि अल्लाह जल्ला शानहु कादर मुतलिक हैं, अला कुल शयइन कदीर, हर शय पर उसकी कुदरत है और इतनी कुदरत है कि वो करीब भी है और हर शय उसके इख्तियार में भी है। तो वहाँ फिर बात उस ताल्लक की आएगी जिसे आज हम ताल्लक माल्ला कहेंगे और जिसके तहत वो अमूर वज़क्किर बिह, इसके तहत जो अमूर आते हैं। अब है क्या जब कुरान करीम फरमाते हैं ना ग़र्रतहुमुल हयातु दुनिया, और दुनिया की ज़िंदगी ने उनको धोखे में डाल रखा है, फिर साथ नसीहत में कुरान करीम बयान फरमाया जा रहा है। मौज़ा सामीन कराम, बारिश जब बरसती है तो एक जैसी बरस रही होती है, अब जहाँ बारिश बरसी है वहाँ की ज़मीन जो है उसका हाल क्या है। अगर जरखेज ज़मीन है तो उसके अंदर रुईदगी पैदा होगी, उसके अंदर ताकत पैदा होगी, जो बीज भी आप बोएंगे वो पूरी ताकत उसको देगी और वो एक दाना कई खोशे लेकर जो है वो पैदा होगा और फसल की सूरत में सामने आएगा। इसी तरह कोई ज़मीन ऐसी है कि जहाँ पथरीली है, जहाँ मट्टी नहीं है, रुदगी की कैफियत उसके अंदर नहीं है, वहाँ बारिश होगी तो बेहतर तो कर देगी, लेकिन वो जो जरख़े ज़मीन है उसके मुकाबल उस पर असर नहीं आएगा, इसलिए कि बारिश तो बरसी लेकिन जो ज़मीन जरखेज़ थी उसका नतीजा और है और जो ज़मीन जरखेज़ नहीं है उसका नतीजा और है। फिर एक और तरह की ज़मीन है जैसे पत्थर है, अब पत्थर पर बारिश बरसेगी तो पत्थर का जरखेज़ होना या न होना ये बहस में ही नहीं आता, पत्थर के वजूद से तो कोई चीज़ या कोई जिन्स नहीं पूछ सकती। तो जैसी पहली ज़मीन पर बारिश बरसी, जैसे दूसरी पर बरसी, जैसे पत्थर पर बरसी, अब तीनों के नताइज में कितना फ़र्क। फिर एक चौथा हिस्सा भी आता है जहाँ गंदगी के ढेर होते हैं, अब बारिश जब बरसी तो इन चारों पर जब आप देखें कि एक जैसी अगर बारिश बरसे तो नताइज क्या हो, ज़रख़ेज़ ज़मीन ताकत हासिल करेगी, नतीजा देगी, जो जरखेज नहीं है उसे उतनी ताकत वो पा सकेगी जो उसके कमज़ोर नतीजे का सबब हो। जो पत्थर है वो जैसा था वैसा रह गया और जहाँ गंदगी का ढेर है मौजद सामीन कराम वहाँ मज़ीद बू पैदा होगी, तहफ़ुन पैदा हो गया, पहले अगर वहाँ से गुजरना मुमकिन था तो जब बारिश किसी गंदगी के ढेर पर बरस जाए तो वहाँ इतनी बदबू पैदा हो जाती है कि वहाँ गुजरना महाल हो जाएगा। अब वज़क्किर बिह, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमा रहे हैं, कलाम ज़ाती है, अल्लाह जल्ला शानहू का ज़ाती कलाम है और कुरान करीम ही में इरशाद फरमाया जाता है कि इन आयात के आने से अल्लाह करीम किसी के तकवे को इजाफा फरमा देता है और इन्हीं आयात करीमा की तलावत सुनने से जो है उनकी बदबख्ती उठती चली जाती है, तो ये वो सबब है। अब यहाँ जब इस मिसाल को मैंने दिया है तो इस मिसाल को इस हजरत इंसान पर जब लाएंगे तो इसकी जो ज़मीन है ये कल्ब है, दिल है। अब जब आप दिल की बात करेंगे तो दिल किस किस्म का है, उसके अंदर है क्या, अगर तो नूरी ईमान है और अल्लाह करे नूर ईमान, अल्लाह मेहरबानी फरमाए कि नूर ईमान जलवा फरोज हो, तो नूर ईमान पर जब वज़क्किर बिह के साथ कोई मजीद कलाम ज़ाती जब जब बयान होगा उसकी रुईदगी बढ़ेगी, ईमान तवाना होगा और मजबूत होगा। और अगर उसकी कैफियत दोनों तरह की है उसमें भी बेहतरी आएगी, और अगर वो पत्थर हो गया तो कोई असर नहीं आएगा, और अगर उसके अंदर बुराई है खराबी है वो मजीद कुरान करीम के आयात पर एतराज़ करेगा, मजीद कुफर करेगा। वो अपने आप को कुरान करीम में आयात आती हैं कि ये चाहते हैं कि मुझ पर वही क्यों नहीं नाजल हुई, फरिश्ता मेरे पास क्यों नहीं है, तो अल्लाह पाक इस कैफियत और इस हाल को मुतकब्बर की कैफियत बयान फरमाते हैं कि ये तकब्बर करते हैं और इन्हें समझ आ जाएगी कि ये तकब्बर जो कर रहे हैं इसके नताइज ये पा लेंगे। तो जब यहाँ आप आते हैं और ये बात समझ आती है कि इस हाल से जैसे ज़मीन का बारिश के बरसने के बाद नताइज मुरब्बत हो रहे हैं, इसी तरह जो हाल दिल का है, जो कल्ब का है, जिसे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ध्यान रखने का इरशाद फरमाया, वअलाहिल कल्ब, आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया जब यहाँ देखोगे तो ये वो ज़मीन है जो नूरे ईमान की तकवीयत का सबब हिस्सा है, उसके आने पर भी अगर एतराज़ कर रहा है तो फिर यहाँ नक्स है। यहाँ क्या हिस्सा होगा कि इसकी ज़रखेज़ी बढ़े, बुनियाद है ईमान, अकायद का दुरुस्त होना, अकायद के दुरुस्त होने को تقویت نصیب ہوگی عبادات سے, عبادات کے اپنا درجہ ہے, فرائض کا اپنا مقام ہے, سنت یا نوافل کے حصے اپنے اپنے مقام سے ہیں, لیکن وہ اسے مزید توانا کرنے کا سبب ہے. جب ایمان مضبوط ہوگا, عبادات ہوں گی, تو نتیجے میں عمل جو اختیار کیا جائے گا وہ صالح ہوگا, بد سے بچنے کی توفیق ہوگی, صالح کو اختیار کرنا نصیب ہوگا. اور جب عقائد متزلزل ہوں گے, عبادات سودے ہوں گے. اب میں اور آپ کسی کے بارے میں یہ رائے قائم نہیں کر سکتے کہ جی میں اگر کہوں میں اچھا مسلمان ہے, میں جسے مخاطب کر رہا ہوں میں کہوں یہ جی اچھا مسلمان ہے, میں کون ہوتا ہوں؟ میں اس کے دل کا حال تو نہیں جانتا, لیکن جس کا حکم ہے اس بات کے ماننے کا, حق پر چلنے کا, وہ اس کی ذات تو علیم. او نہاں خان دل میں کیا سوچ رہا ہے یہ نہیں, ازل سے جانتا ہے کہ کب کون کیا سوچے گا, وہ تو جانتا ہے, تب سے جانتا ہے. تو اس کے ہاں تو ہر چیز واضح ہے, تو حساب بھی تو اسی کو دینا ہے. تو بات میری یا آپ کی نہ رہی, بات ہم سب کی آ گئی, اور ہم سب کی جواب دہی کا جو حصہ ہے وہ اللہ جل شانہ کے حضور آ جائے گا. تو جب اس حقیقت کو سمجھنے کی بات اور اس پہلو کی طرف ہم چلیں گے, تو میں نے عرض کیا تھا پچھلے اپنے اس بیان میں کہ یہ سارا حال جب دل کا آتا ہے تو کمزور عقائد کے ساتھ جب بندہ ایمان عبادات اختیار کرتا ہے تو سودے کرتا ہے, جیسے ہم آج کر رہے ہوتے ہیں, اور سوال کرتے ہیں کہ میں باقاعدہ نماز پڑھتا ہوں لیکن میرے گھر میں رزق کی فراوانی نہیں ہے. لوگ یہاں تک کہتے ہیں کہ جی میں درود شریف کی تسبیحات پڑھتا ہوں لیکن ہمارے گھر میں بیماریاں ہیں. او میاں, نماز کی نیت تو دیکھ ہے کیا, کیا خاص نیت کی بیماری کے لیے یا خاص نیت کی نماز کی دولت کے لیے, نیت تو دیکھو کیا کر رہے ہو. تو جس نیت کے تحت عبادت کر رہے ہو وہ نیت تو دیکھو. اب کمزور ایمان کیا ہے کہ ہمیں توکل علی اللہ نہیں رہتا, ہمیں آخرت کا اعتبار مانتے ہیں, بیان کرتے ہیں, لیکن آخرت کا اعتبار نہیں رہتا. ایک ادنا عدالت میں بلاوا ہمارے نزدیک بہت اہمیت رکھتا ہے. ہر جستجو کرتے ہیں, وکلاء سے مشورہ کرتے ہیں, دوست احباب سے مشورہ کرتے ہیں, پورا تدارک کرتے ہیں اپنی ضرورت کے لیے. اور یہاں جو فرمایا جا رہا ہے کہ وہ دن ایسا آئے گا, لیس لہا من دون اللہ ولی ولا شفیع, اللہ کے سوا نہ کوئی دوست ہوگا نہ کوئی سفارش کرنے والا ہوگا. ایک ادنا سی عدالت اپنی جیسی مخلوق میں پیش ہونا, تو کجا رب کائنات کے حضور پیش ہونا. اگر ایمان مضبوط ہو تو لمحہ لمحہ جو ہے وہ کانپتے گزر جائے, چہروں پر سفیدی رہے کہ جانے کیا ہو. تو آپ صلی اللہ علیہ وسلم کے حضور ایک صحابی نے عرض کی, کیفیت پر آپ نے سوال فرمایا, حال پر فرمایا, تو انہوں نے فرمایا یا رسول اللہ صلی اللہ علیہ وسلم, امید اور خوف کی کیفیت ہے, ڈر رہتا ہے کہ جانے کیا ہو, رب کائنات سے امید بھی رہتی. تو آپ نے فرمایا یہ ایمان کی کیفیت. اب جب بے خوفی ہو گئی, اعتبار ہی نہ رہا, تو پھر عبادات کا کیا حاصل؟ ہم نے عبادات کو سودوں پر لے گئے. جب عبادات سودوں پر ہوں گے تو معاملات میں کون جانے کہ حرام کھا رہا ہوں, حلال کھا رہا ہوں, یتیم کا کھا رہا ہوں, اپنے کا کھا رہا ہوں, غیر کا کھا رہا ہوں. پھر اسی لیے تو کہتے ہیں کہ جب سب سود کھا رہے ہیں میں نے کھا لیا تو کیا, سب جب دوزخ کی طرف آنکھیں جائیں گے تو پھر دوزخ کی طرف جانا آسان ہو جائے گا, یا سب جب بخشش کی طرف اس کا عطا, اس کی کرم, اس کا احسان ہوگا, بخشش کی طرف جا رہے ہوں اور اس طرف سے روک دیا جائے, پھر کیا سوال ہو, پھر کیا جواب ہو, پھر کیا کیفیت اور کیا حال ہوگا. تو معزز سامعین کرام, یہ متصل آتی ہیں. اسلام بھی کسی بھی انسان کی زندگی کو تین حصوں میں تقسیم فرماتا ہے, اور کلی طور پر غور کریں تو تین حصے آتے ہیں, ماننا, عقیدہ, عبادت, معاملہ یعنی عملی زندگی، یہ تین حصوں میں تقسیم ہوتی. ایمان مضبوط ہو، عبادات اتنی خالص ہو جاتی ہیں، بے شک ہم کمزور سے ہی لیکن اللہ کریم احسان فرماتے ہیں، ہوتے اس کی نام کی ہیں خالص، اسے شرف قبولیت نصیب ہوتی. جس کی عبادات کو شرف قبولیت نصیب ہو رہی ہو، معزز سامعین کرام، اس کی عملی زندگی سنت خیر الانام سے مزین ہوتی چلی جاتی ہے. وہ حصے جو عمومی ہیں وہاں بھی وہ خیال کرتا ہے کہ میں اس عمل کو اختیار کروں جو اعلیٰ ہے. اور جب ایمان کمزور ہوتا ہے، عبادات سودوں کے تحت ہوتی ہیں، معاملات پھر درست نہیں ہوتے، چونکہ یہ نتیجہ ہے. معاملات جو ہیں روزمرہ کی زندگی کے جو حصے ہیں ہم دیکھتے ہیں، لوگ باشرہ بھی ہوتے ہیں، نمازیں بھی پڑھ رہے ہوتے ہیں، حج اور عمرے بھی کر رہے ہوتے ہیں، ہاتھوں میں تسبیحیں لیے ہوتی ہیں، سودا کرتے ہیں اس میں دھوکہ کرتے ہیں، بات کرتے ہیں اس میں جھوٹ بول رہے ہوتے ہیں. اس کا کیا مطلب ہے؟ اس کا مطلب ہے کہ جو عقائد کی مضبوطی یا راسخ ہونا ہے وہ اس درجے کا نہیں ہے. ان الصلاۃ تنہی عن الفحشاء والمنکر، کلام ذاتی فرما رہا ہے کہ نماز برائی اور بے حیائی سے روک دیتی ہے. یہ فیصلہ ہے، یہ کوئی عمومی بات نہیں ہے. اب جب فیصلہ ایک چیز کا فرما دیا گیا ہے، اس کا مطلب ہے کہ اگر تو نماز کی شرف قبولیت ہوئی، برائی اور بے حیائی سے وہ روکنے کا سبب ہو جائے گی. اور اگر نماز کی ادائیگی اور برائی اور بے حیائی اکٹھی چل رہی ہے، تو پھر ضرورت ہے اس کی نیت کو دیکھنے کی، اس کی ادائیگی کو دیکھنے کی. طور طریقے جو اسلام نے تعلیم دی ہے اس کے مطابق ہے ایک ایک بات، یا پھر سودا کر. اور اگر نماز میں میں دنیا کا لالچ لے کر کھڑا ہوں، تو پھر اس کا نتیجہ ایسا آئے گا کہ میری برائی اور بے حیائی بڑھے گی، کم نہیں ہوگی. خالص اس کی رضا کو نماز ادا کر رہا ہوں، تو پھر میری معاملات یا زندگی میں جو کمی بیشی ہے اسے بہتری کی طرف سفر نصیب ہوگا. اب اس ساری گفتگو اور اس ساری بحث کو میں اس بات پر لے آؤں جہاں فرمایا گیا ہے کہ قرآن کریم سے جہاں جہاں غلطی ہو رہی ہے وہاں ساتھ نہ دیا جائے، بیٹھا نہ جائے، اٹھ جایا جائے، لیکن جب موقع ملے تو نصیحت کلام ذاتی سے انہیں کر دی جائے. تو معزز سامعین کرام، سوچیں ہوں، چاہتے ہوں، ماننا ہو، چاہنا ہو، کوئی پہلو، کیفیات ساری کی ساری یہاں پر. اب جب یہاں کی بات آئے گی، تو پچھلے بیان میں میں نے عرض کیا تھا کہ یہ کیفیات قلبی کا شعبہ ہے، یہ صدری علوم کا شعبہ ہے. جب اس بات کو سمجھنا چاہو گے کہ رب کائنات کا کلام بیان فرمایا جا رہا ہو، رب کائنات کا حکم اعلان فرمایا جا رہا ہو، تو اسے سمجھنا آنا یہ کوئی بات ہماری طرف کمی بیشی، اس کا سمجھ آنا اس طرف کوئی رویدگی کا سبب ہے. تو پھر اس حصے کو جب آپ دیکھیں گے تو یہ سلاسل تصوف. آج ہم تصوف کو یہ سمجھتے ہیں کہ شاید بیماریوں کا علاج ہے، شاید جو دنیاوی تکالیف ہیں ان کا مداوا ہے. سارا دن لوگ آتے ہیں، کوئی قلیل مخلوق میں سے کوئی قلیل بندہ ہوتا ہے جو یہ کہے کہ مجھے کیفیت قلبی سیکھنی. کوئی جادو کا ستایا ہوا آ جاتا ہے، کوئی جنات کا بھگایا ہوا آ جاتا ہے، کوئی بیماریوں سے گھبرایا ہوا آ جاتا ہے. اب جو دعا ہے، دم ہے، تعویذ ہے، کوئی پہلو بھی ہو، یہ پھر سبب ہے. عطا اللہ کریم نے فرمانا ہے. تو کوئی خال بندہ ملتا ہے جو یہ کہے کہ مجھے کیفیات قلبی چاہیے. معزز سامعین کرام، یہ اتنا قیمتی نسخہ ہے، इतनी आला दवा है कि जहां गलत किए गए काम बदी से ताफुन फैल जाए वहां तौबा नसीब होती है। पत्थर दिल को मोम करने का सबब बनता है और कोई कम जरखेजी जो है उसे बढ़ाकर जरखेज जमीन की सतह पर ले जाता है। फिर जब कलाम जाती बयान फरमाया जाता है मज़ सामीन कराम, तो फिर इस जो दिल की जमीन है इसमें रुहिदगी बढ़ती है, ईमान मजबूत होता है, इबादात उसकी रदा के लिए, उसके हुक्म के लिए, आखरत को देखते हुए अमूर दुनिया के अंजाम दिए जाते हैं। अल्लाह करीम हमें माफ़ फरमाए, हम कमज़ोर और गुनाहगार लोग हैं, हम जब अपने मुआशरती मामलात में जाते हैं हम भूल जाते हैं हम थे क्या जिसे रब्बे कायनात ने एक कतरा फरमाया, हमारी आज हैसियत क्या है, जितना बड़ा भी कोई दावा कर ले एक सर दर्द छिड़ जाए जिंदगी अजीरन हो जाती। जो जा रहा है वो मिट्टी की नजर हो रहा है, उसका आलम बदल रहा है, वो बरज़ख मुंतकिल हो रहा है, जो बरज़ख मुंतकिल हो गया उसके आमाल की किताब बंद हो गई, सब ने अल्लाह के हजूर जा पेश होना है। तो जब इस सारे हाल को देखोगे तो समझ आएगी कि कैफियत कल्बी कितनी जरूरी शय है। हज़रत जी रहमतुल्लाह ताला अलैह अक्सर ये बात फरमाया करते थे, आप फरमाते थे कि एक वक्त था लोग मेहनत अल्लाह अल्लाह की और कैफियत की इसलिए करते थे अल्लाह जल्ला शानहू का और कुर्ब नसीब हो। आज हम इतनी बेअमली में दाखिल हो चुके हैं कि अल्लाह अल्लाह की जाए कि ईमान मुतजलजल है। अब बड़ा नाजुक मामला है, एक फिक्रा कह दिया जाता है जी अगला जहान किसने देखा, कुफ्र है, जाएंगे तो देखेंगे कुफ्र है, जाने मौत के बाद क्या हो कुफ्र है, क्यामत को देखेंगे। तो जब ये ईमान होगा तो फिर क्या हाल होगा। अब ये दावा कहा जा सकता है, जैसे मैंने पहले कहा मैं कौन हूं किसी का ईमान या किस दर्जे का तयन करने वाला या कोई मेरा क्यों करे। लेकिन हम सब जहां हैं ये आलम आबो गिल इम्तिहान गाह है और नसीहत फिर कुरान करीम से है और नतायज में और कोई न दोस्त न सफारिश सिवाय अल्लाह की, आज अल्लाह के मुकाबल खड़े होंगे और कल चाहेंगे कि हमें शफात मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम नसीब हो। तो जिंदगी के पहराओं को इस्लाम उमूर दुनिया अलग और दीन अलग नहीं फरमाता, ये वो नक्स है जो हमारे अंदर पैदा हो जाता है जो बेअमली का सबब होता है और हम कहते हैं दीन मौलाना के जिम्मे है, मैं तो दुनिया के मामलात में मसरूफ हूं, कारोबार में मसरूफ हूं, बच्चे बीमार हैं उनकी देखभाल में हूं, अपनी तबीयत ठीक नहीं। हमसे पहले कितने लोग आए, उनके साथ क्या मजबूरियां नहीं थी, उनकी औलाद नहीं थी, उनकी हैसियतें नहीं थी। अपना जिम्मा अदा न करना और जवाब कोई भी दे देना ये सवाल से नहीं बचा सकता। फिर एक और पहलू अर्ज करते हुए, वक्त हमारा इतना ही है, ये जब कल्ब की बात आएगी और इसके यकीन की बात आएगी, इस यकीन पर अमल तक की बात आएगी, तो यकीन की फिर किस्में हैं। एक है इल्मुल यकीन, जानना, जैसे कहीं धुआं उठ रहा हो तो हम जानते हैं हमारे इल्म में है कि जहां धुआं है आग सबब है, वहां कोई चिंगारी होगी, कोई चीज धुख रही होगी तो धुआं है, ये हमारा इल्म है। उस इल्म से हमें यकीन हुआ कि हाँ वहां जहां धुआं देख रहा हूं वहां आग। इससे आगे जाएं तो जो इससे मजबूत तर हिस्सा है वो ऐनुल यकीन है, हमने देख लिया, अब हमने आग जलती देख ली, ये ऐनुल यकीन है हाँ ये आग जल रही है। तो जो यकीन की पहली कैफियत थी इल्मुल यकीन की, उससे ये हिस्सा मजीद मजबूत हो गया। आंखों जो जानते थे वो तो जानते थे, लेकिन ये हमने देख लिया आंख से ऐनुल यकीन, देखा हुआ अपने रू बरू देख रहे। बात यहां खत्म नहीं होती, अब देख आंख से रहे हैं, रू बरू देख रहे हैं, हमें मालूम है आग जलाती है लेकिन जलन तो नहीं महसूस कर रहे। अब कोई उस आग में पांव रख दे, फिर आग के बारे जो कैफियत उसकी होगी वो हक्कुल यकीन की होगी। आग जब उसकी जलन आएगी तो समझ आएगी कि ये देखने जानने से ज्यादा महसूस होगी कि हाँ ये। जब कैफियत कल्बी की बात करेंगे तो ये इस तरह यकीन की कैफियत को बदलता चला जाता है, जितनी अल्लाह अल्लाह की जाती है इतना कल्ब अथर मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से जो तसलसल आ रहा है, कैफियत का जो बहर चल रहा है, उससे बंदा मजबूत मुनसलिक होता चला जाता है। फिर उसका हासिल अमली जिंदगी में आता है, इतना मजबूत ईमान होता है, इबादात खालिस होती हैं, फिर आमाल जो हैं वो दिखावे के लिए नहीं होते। आमाल लोगों के रू बरू और अपनी जो जाती जिंदगी है उसमें और नहीं होती। बात पब्लिक में, बात स्पीकर पर, बात मेंबर रसूल पर जो है, जाती जिंदगी में भी फिर बात वो होगी। मौजूद सामीन कराम, रब कायनात हमारी कमी पेशियां माफ फरमाए, हम कमजोर और गुनाहगार लोग हैं। जितने हालात के हम रोने रोते हैं, जितने हमारे गिरदो पेश मसाइल और मसायब आते हैं, कुरान करीम से देखें हमारे आमाल इसका सबब। हम गिले करते हैं अपने बड़ों पर, अपने जिम्मेदारों पर, अपने हुक्मरानों पर, लोगों पर सारा गिला है, अपने आमाल को नहीं देखते। कुरान करीम फरमा रहा है लैसलहा मिन दूनिल्लाहि वलीयुम वला शफी, अल्लाह के सिवा रोज़े माशर न कोई सिफारिश है और न किसी का कोई दोस्त है। आज ये मौका है अपनी कमी बेशी की जो है तौबा, खालिश तौबा की जाए, मशरूत नहीं, सौदे नहीं। कलामे जाती अल्लाह करीम नसीहत फरमा रहे हैं कि जहां खराबी है उसका हल भी यहीं से है। तो ये वो अमल है, हम नमाज की पुख्तगी और बाकायदगी को देखें, फराइज में सबसे बड़ा फर्ज। और हम एहसान करते हैं कि नमाज पढ़ रहे हैं, ऐसा नहीं, हमें वो इस काबिल करती है कि मजीद अल्लाह जल्ला शानहू का तल्लक और कुर्ब नसीब, अमले साले शर्फ़े कबूलियत नसीब हो, अल्लाह की रजा का सबब है सारे हिस्से। और जब कैफियत कल्बी में आओगे तो अल्लाह की रजा में मजीद क्या नसीब होगा, अल्लाह जल्ला शानहू का कुर्ब नसीब होगा। अल्लाह करीम ये समझने की तौफीक अता फरमाए। व आखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।
Allahu, 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 Allah, Allahu, 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 Allah.